नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफलेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 5 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
निर्वाचन आचार संहिताको पालना गर्न निर्वाचन आयोगको फेरि पनि आग्रह, कांग्रेस नेता विमलेन्द्र निधिसँग 24 घण्टे स्पष्टीकरण माग।
2 नम्बर प्रदेशमा पर्सि शुक्रबारदेखि मतदाता परिचय पत्र वितरण गरिने, परिचय पत्र लिन आउनेलाई मतदान गर्ने तरिका पनि सिकाइने।
दशैंका लागि नयाँ नोट साट्न शुरू, घर जाने यात्रु बढेपछि नारायणघाट मुगलिङ सड़कमा आजदेखि राति पनि गाड़ी चलाउन पाइने।
म्यानमारकी नेत्री आङ सान सु की संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने, रोहिंग्यामाथिको दमनबारे जवाफ दिन नचाहेको आरोप।
19 वर्ष मुनिको एसीसी क्रिकेटमा नेपालको लगातार दोस्रो जित, भूटान 9 विकेटले पराजित।
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको प्रवेश परीक्षाको फर्म भर्ने म्याद थप गरिएको सम्बन्धी सूचना।
यस कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुर चितवनमा यसै शैक्षिक सत्र 74-75 को बीबीएससी एन्ड एएस र बीएससी फिसरिजमा विद्यार्थी भर्नाको लागि पूर्व प्रकाशित सूचना अनुसार विशेष कारणवश आवेदन फारम भर्ने म्याद तथा प्रवेश परीक्षाको मिति परिवर्तन गरिएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
आवेदन दिने अन्तिम मिति यही असोज 24 गते, इन्ट्रान्स एक्जाम यही कार्तिक 11 गते दिनको 11 बजे।
थप जानकारीको लागि विश्वविद्यालयको वेबसाइट www.afu.edu.np मा हेर्नुहोला।
दिन
कुनै पनि विषयमा प्लस टू पास गरी उच्च शिक्षाको तयारीमा हुनुहुन्छ,
पढाइ सक्ना साथ सरकारी तथा अन्य वित्तीय लगायतका संघ संस्थामा जागिर खान चाहनुहुन्छ, त्यसका लागि लोक सेवा आयोगको अधिकृत स्तरको पाठ्यक्रममा आधारित ब्याचलर इन पब्लिक एडमिनिस्ट्रेसन बीपीए पढ्नुहोस्।
म्यानेजमेन्ट लगायत अन्य विषयमा सिमेट पास हुनेहरूलाई सिधै भर्ना लिइनेछ।
दरखास्त दिने अन्तिम मिति असोज 3 गते,
प्रवेश परीक्षा असोज 4 गते बिहान 8 बजे
टियू जनप्रशासन क्याम्पस बल्कु काठमाडौँ।
थप जानकारीका लागि फोन 427-68-87-67-1192।
बीपीए अरूभन्दा विशेष छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
निर्वाचन आयोगले प्रमुख 7 दललाई निर्वाचन आचार संहिता पूर्ण पालना गर्न गराउन फेरि पनि आग्रह गरेको छ। आयोगले आज नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई छुट्टा छुट्टै पत्र पठाई आचार संहिताको पूर्ण पालना गर्न गराउन आग्रह गरेको हो। आयोगले 2 नम्बर प्रदेशमा 2 गते हुन लागेको स्थानीय तहको चुनाव प्रचार प्रसारको क्रममा तोकिएको भन्दा धेरै गाड़ी प्रयोग भएको, गाड़ी, मोटरसाइकल, रिक्सा र साइकलको र्याली सहितको जुलुस प्रदर्शन गरिएको, चुनाव चिन्ह अंकित टोपी, टी शर्ट, झोला, गम्छा, स्टिकरको प्रयोग भएको, साथै भित्तीय लेखन भएको, बालबालिकाको प्रयोग गरिएको, सार्वजनिक ठाउँमा पोस्टर टाँस्ने र झण्डा राख्ने काम भएको भन्दै यस्ता काममा रोक लगाउन आग्रह गरेको हो। यसैबीच निर्वाचन आयोगले चुनाव प्रचार प्रसारका क्रममा आचार संहिता उल्लंघन गर्ने विभिन्न दलका नेताहरूलाई स्पष्टीकरण पनि मागेको छ। धनुषामा चुनावी कार्यक्रममा पूर्व उप प्रधानमन्त्री विमलेन्द्र निधि, नेपाली कांग्रेसको चुनाव चिन्ह अंकित गम्छा लगाएर सहभागी भएको भन्दै आयोगले 24 घण्टे स्पष्टीकरण सोधेको छ। यस्तै सिराहाको धनगढ़ी नगरपालिकाको 0 माइल र धनुषाको मिथिला नगरपालिका लालगढ़मा भएको चुनावी सभामा बालबालिकालाई प्रयोग गरिएको प्रति आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले सिराहाका कांग्रेस जिल्ला सभापति र धनुषाका कांग्रेसका जिल्ला सभापति अनि धनुषाकै माओवादी केन्द्रका जिल्ला इन्चार्जसँग पनि 24 घण्टे स्पष्टीकरण मागेको छ।
निर्वाचन आयोगले प्रदेश नम्बर 2 मा असोज 2 गते हुने स्थानीय तहको चुनावका लागि पर्सि शुक्रबारदेखि आइतबारसम्म मतदाता परिचय पत्र वितरण गर्ने भएको छ। दुई नम्बर प्रदेशका 26,64,792 मतदातालाई मतदान केन्द्रबाटै मतदाता परिचय पत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ। आयोगले मतदाता परिचय पत्र लिन आउँदा मतदातालाई मतदान गर्ने तरिका पनि सिकाउने व्यवस्था मिलाएको जनाएको छ। आयोगले असोज 2 गते हुने चुनावमा मतबदर नहोस् भनेर 1,000 भन्दा बढी ठाउँमा नमूना मतदानको कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। गैर सरकारी संघ संस्था मार्फत पनि यसपटकको चुनावमा मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। निर्वाचन शिक्षालाई व्यापक बनाउन 3,500 मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेविका परिचालन गरिएको छ। स्थानीय सञ्चार माध्यमबाट स्थानीय भाषामा मतदान शिक्षा प्रदान गर्ने काम भइरहेको आयोगले जनाएको छ। निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम गरिरहेको भने पनि 12 धेरैजसो मतदातालाई मत कसरी खसाल्ने हो भन्ने नै थाहा छैन। 12 उज्यालो सहकर्मी जयनारायण यादवको रिपोर्ट।
भोट हमनी के अभी था नहीं खे मन के बात अभी मने में बात ना हमनी के लगे कोई नहीं खे आई केहू कुछ हमरा से अभी कहल
कलैया उपमहानगर पालिका वार्ड नंबर 20 का रामागे मंडल जस्ते यहाँ का धेरै मतदाता मतदान करने प्रक्रिया बारे था छैन। जीवन में दोस्रो पल्ट भोट खसाल लगा बारा को करैयामाई गांव पालिका का सुवन प्रसाद यादव लाई कतिवटा चुनाव चिन्ह में स्वस्तिक छाप लगने भन्ने कुरा को समेत जानकारी छैन।
छाप लगाए जरे
जिल्ला निर्वाचन कार्यालयले भने मतदातालाई बुझाउने काम भइरहेको दावी गरेको छ। निर्वाचन कार्यालय बाराका प्रवक्ता मोहम्मद कलाम
पनि मतदाता शिक्षिका स्वयंसेविकाहरू हुनुहुन्छ, उहाँहरूलाई तालिम दिएर 14 गते आफ्नो कार्यक्षेत्रमा पठाएको छौ। कार्यक्षेत्रमा काम पनि गरिराख्नु भएको छ, खास गरेर दलित अशिक्षित बस्तीहरूमा उनीहरूको पहुँच कम रहेको छ, जान पाएको छैन। त्यसको लागि हामीहरू करिब 1 पहिला सबलाई फोन गरेर त्यो सम्बन्धी जानकारी पनि गराएको थियो कि यस्तो कम्प्लेन आएछ, त्यस्तो कम्प्लेन नआउनु पर्ने, तपाईँहरूले दलित बस्तीमा गएर जहाँ शिक्षाको कमी छ त्यहाँ गएर तपाईँहरूले त्यहाँ मतदाता सम्बन्धी उहाँहरूलाई बताउनु पर्यो, कति कुन कुन पदमा भोट दिनुपर्छ, भोट कसरी सदर कसरी बदर हुन्छ त्यो सम्बन्धी बताउनु पर्ने हो। त्यसरी हामी फोनिङ गरेर उहाँ सबलाई बताएको छौँ र हामीहरू रेगुलर अनुगमन पनि गरिरहेका छौँ।
तर जिल्ला निर्वाचन कार्यालयले दावी गरे जस्तो सबै मतदाता भोट खसाल्ने प्रक्रिया बारे जानकार छैनन्। यसबारे भोट माग्ने दल र चुनाव गराउने निर्वाचन कार्यालय गम्भीर नभएको मानवाधिकार कर्मी ओम प्रकाश गिरी बताउनुहुन्छ।
देशमै एउटा मुलुकमै भन्दाखेरि पहिलो पटक यो स्थानीय तहको एउटा निर्वाचन भइरहेछ र यो एक हिसाबले यसलाई हेर्ने हो भने राजनीतिक दलहरूले नै गम्भीरतापूर्वक लिएका छैनन्। अहिले अब कम्युनिटीमा जाँदाखेरि गाउँघरमा जनताहरूसँग कुरा गर्न जाँदाखेरि अहिले अब भनौँ न मतपत्र नै यो कस्तो छ, अब एउटा ठुलो एक हिसाबले पहिला भन्दा पनि ठुलो छ र त्यो मतपत्र नै कन्फ्युजन मतपत्रमै कन्फ्युजन हुने जनताहरूको बुझ्नै नसक्ने स्थितिहरू अहिले छ। जस्तै अब कति कति कतिवटाले भोट दिने, कसरी भोट दिने, कसरी छाप लाउने, कसरी पट्याउने, यो हिसाबले हेर्दाखेरि लगभग मलाई लाग्छ धेरै जसो भोटहरू यसपालि बदर हुने सम्भावनाहरू देखिएको छ अहिले। अर्को कुरा हेर्दाखेरि अब एउटा निर्वाचन आयोगको जुन एउटा दायित्व हुनुपर्ने हो, एउटा मतदाता शिक्षा कार्यक्रमहरू चलाउनु पर्ने, हरेक मतदाताको घर घरमा पुगेर कसरी मतदान गर्ने, कसरी छाप लाउने, कसरी पट्याउने, त्यो हिसाब हेर्ने भने 12 खासै चाहिँ यो अब मतदाता शिक्षा कार्यक्रमहरू चलेको देखिएन।
चुनाव आउनै लाग्दा मतदातालाई मतदान प्रक्रिया बारे राम्रैसँग जानकारी गराउनु पर्ने हो, तर धेरै मतदाता अझै अलमलमा छन्। भोलिदेखि सबै मतदान केन्द्रमा परिचय पत्र वितरणसँगै मतदाता शिक्षा समेत हुने भएकाले मतदाता आफैले पनि भोट खसाल्ने सही तरिका थाहा पाइराख्नु आवश्यक छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। नेपाली सेनाले प्रदेश नम्बर 2 हुने चुनावलाई मध्यनजर गर्दै बाढ़ीले क्षति पुर्याएका सड़क पुल तथा कलभर्ट मर्मतको काम सकेको छ। सेनाले आज विज्ञप्ति निकालेर बाढ़ीले क्षति गरेको 40.5 किलोमिटर सड़क, 3 पुल र 21 कलभर्ट मर्मत तथा स्तरोन्नतिको काम सकेको जानकारी दिएको हो। भदौ 12 गतेदेखि खटिएको सेनाको टोलीले पर्सा, बारा, रौतहट, सर्लाई, महोत्तरी, धनुषा र सप्तरीका सड़क, कलभर्ट र पुल मर्मत गरेको हो।
राष्ट्रिय जनता पार्टी राजपा नेपालले स्थानीय तहको तेस्रो चरणको चुनाव प्रचारमा जाँदा आफ्ना उम्मेद्वारका भतिजालाई माओवादी केन्द्रका कार्यकर्ताले हत्या गरेको आरोप लगाएको छ। रौतहट मौलपुर नगरपालिकाका मेयरका उम्मेद्वार रविन्द्र कुमार पटेल धीरज परिवारसहित हिँडेको बेला माओवादी केन्द्रका कार्यकर्ताले सांघातिक आक्रमण गरेका राजपाको आरोप छ। राजपाले न्यायिक छानबिन गरी दोषीमाथि कारवाही गरी पीड़ितलाई क्षतिपूर्ति दिन पनि माग गरेको छ। तर प्रहरीले चुनाव प्रचारमा हिँडेका बालकको ट्र्याक्टर दुर्घटनामा ज्यान गएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।
निर्वाचन आयोगले मंगसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा समानुपातिक प्रणालीतर्फ भाग लिन निवेदन पेश गरेका राजनीतिक दललाई निवेदन फिर्ता लिन चाहे समय उपलब्ध गराएको छ। आयोगमा निवेदन दिएका 88 राजनीतिक दललाई आफ्नो दलको तर्फबाट दल दर्ताको निवेदन फिर्ता लिन चाहेमा भोलि बिहान 10 बजेदेखि 5 बजेसम्म समय प्रदान गरिएको आयोगले जानकारी गराएको छ।
न्याय परिषदले एकैपटक आज 197 जिल्ला न्यायाधीशको सरुवा गरेको छ। न्याय परिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीशका लागि 3 जनाको नाम पनि सिफारिश गरेको छ। न्याय परिषदले आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन आयोगलाई दिएको 77 न्यायाधीशको नाम पनि सार्वजनिक गरेको छ। मुख्य निर्वाचन अधिकृतका लागि 10 जिल्ला न्यायाधीशलाई जगेडामा राखिएको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाइ कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, कामा के हो बसेका हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठाकर कसैले नखानु, धोका ठाकर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 को लागि बी सिभिल र बीसीए कार्यक्रममा भर्ना खुल्यो।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराई दाङ, फोन नम्बर 082562601, 98578935990, 98578135684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियर र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले निर्वाचन आचार संहिताको पालना गर्न आयोगको फेरि पनि दलहरूलाई आग्रह, कांग्रेस नेता विमलेन्द्र निधिसँग 24 घण्टे स्पष्टीकरण, 2 नम्बर प्रदेशमा पर्सि शुक्रबारदेखि मतदाता परिचय पत्र वितरण गरिने, 197 जिल्ला न्यायाधीशको सरुवा लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, बजारमा दशैं लागिसकेको छ। काठमाडौँबाट टाढा जानेहरूले बसको टिकट बुकिङ पनि गरिसकेका छन्। आजदेखि नयाँ नोट साट्ने काम पनि शुरू भएको छ। आज पहिलो दिन नयाँ नोट साट्न पुग्नेहरूले अघिल्लो वर्षको दशैंमा जस्तो सकस झेल्नु परेन। आउने दिनमा पनि यसै गरी सहज हुने राष्ट्र ब्याङ्कको दावी छ। मदन पौड्यालको रिपोर्ट।
हेलो भाइ, के गलाई? हेलो हजुर,
टोकन लिने भन्नु थियो,
टोकन लानु पऱ्यो
बहिनी। के गलाई?
चेन्ज गर्नको लागि।
नयाँ नोट,
नयाँ नोट साट्न बिहान 9 बजेतिर राष्ट्र बैङ्कको थापाथली कार्यालय पुग्नेले 1 घण्टा मात्रै कुरे। मुख्य गेट छिरेपछि कुपन लिनुपर्ने व्यवस्था गरिएको छ। कुपन नम्बर र मिति लेखिएको कागजको टुक्रो लिएर अझै भित्र पुगेपछि बल्ल पैसा साट्न लाइन बस्नुपर्छ। अनि 5, 10, 20, 50 र 100 दरका नयाँ नोट लिन सकिन्छ। अघिल्ला वर्ष नयाँ नोट साट्नकै लागि रातिदेखि नै लाइन लाग्थ्यो। थापाथलीको पैसा साट्ने ठाउँदेखि सुरु हुने लाइन मुख्य सडक पेटीसम्मै पुग्थ्यो। तर यसपटक भने त्यस्तो चाप देखिएन। छिनभरमै नयाँ र सफा सुकिलो बासनादार नोट लिनेहरू खुसी देखिन्थे। नयाँ नोट साट्न थापाथली आउनुभएका ओखलढुङ्गाका ओम बहादुर खत्री,
यो चाहिँ दसैँ तिहार भन्छन् होइन, अब बुढापाकालाई जस्तो दिए पनि हुन्छ, केटीकेटीलाई खुसी पार्नको लागि नयाँ नोट चाहिँ चाहियो, त्यसैलाई चाहिँ आइयो नोट साट्नलाई। अब घाम चकिरहेको छ, आनन्द आनन्दै लाग्यो, खुसी लागिरहेको छ, छिटै पालो आएकोमा।
नयाँ नोट पाउनेहरू मात्र होइन, अघिल्लो वर्ष जस्तो लाइन नदेखेका राष्ट्र बैङ्कका कर्मचारीले पनि आज पहिलो दिन निकै हल्का महसुस गरे।
हामी आफै सफा गरिरहेछौँ, ओर हामीलाई थेक्न यति गाह्रो भयो, अहिले ल
हरेक वर्ष दसैँका लागि राष्ट्र बैङ्कले पुरानो नोट लिएर नयाँ नोट दिने गरेको छ। यसपालिको दसैँका लागि भनेर राष्ट्र बैङ्कले राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क र नेपाल बैङ्कबाट पनि नयाँ नोट वितरण गर्ने व्यवस्था गरेको छ। तोकिएका बैङ्कले काठमाडौँ उपत्यकाभित्र 16 ठाउँबाट अबको 10 दिनसम्म नोट सटही गर्नेछन्। बैङ्क बाहेक अरू वित्तीय संघ संस्थाले पनि नयाँ नोट दिन सक्नेछन्। राष्ट्र बैङ्कले आफ्नै थापाथली र क्षेत्रीय कार्यालयमा पुग्नेलाई प्रति व्यक्ति 27,000 र अरू कार्यालयले 20,000 रुपियाँसम्म साट्नेछन्। काठमाडौँ बाहिर पनि सहजै साट्न सक्ने गरी व्यवस्था गरिएको छ भन्नुहुन्छ राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन महाशाखाका निर्देशक भीष्म प्रसाद उप्रेती।
गत वर्षसम्मको हाम्रो अनुभवको आधारबाट सर्वसाधारणलाई अलिक बढी असुविधा भएको अनि अब खोजे अनुसारले नोट सटै गर्न नपाएको भन्ने खालको गुनासोहरू पनि आएको कारणले गर्दाखेरि यसपालि अलिक बढी सुविधा होस् भन्ने एउटा उद्देश्य। अर्को उद्देश्य चाहिँ हाम्रो यहाँ हुने भिडलाई अलिक व्यवस्थित र कम गर्नको लागि भन्ने उद्देश्यले आजै अथवा यो भाद्र 28 गतेदेखि नोट नयाँ नोट सटै गर्ने कार्यहरू सुरु गरेका छौँ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। नारायणगढ मुगलिन सडकमा आजदेखि 24 घण्टा गाडी चलाउन पाइने भएको छ। दशैंका लागि धेरै यात्रु यो सडक खण्ड भएर काठमाडौँबाट बाहिरिने भएकाले आजदेखि 24 घण्टा सडक खुलाइएको नारायणगढ मुगलिन सडक विस्तार आयोजनाले जनाएको छ। विस्तार भइरहेको यो सडकमा पहिरो खस्ने क्रम बढेपछि गएको असार 25 गतेदेखि राति गाडी चलाउन रोक लगाइएको थियो।
यस्तै ओखलढुङ्गामा आरक्षण सीट र टिकटमा छुट दिने व्यवस्था कार्यान्वयन नगर्ने यात्रुवाहक गाडीलाई कार्यवाही गरिने भएको छ। चाडबाडको मौका छोपेर बढी भाडा लिने र ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कार्यवाही गर्न असोज 1 गतेदेखि टोली खटाउने प्रहरीले जनाएको छ। ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई 50 र विद्यार्थीलाई 45% छुट दिनुपर्ने व्यवस्था भए पनि ओखलढुङ्गामा भने यो नियम कार्यान्वयन भएको छैन।
मिथिला क्षेत्रको पवित्र जितिया पर्व मिथिलाञ्चलमा मनाइँदैछ। आश्विन कृष्ण अष्टमीदेखि नवमीसम्म 3 दिनसम्म मनाइने यो पर्वमा मिथिलाञ्चलका महिलाले आआफ्ना सन्तानको दीर्घायु तथा मंगलमय कामनाका लागि निराहार व्रत बस्ने गर्छन्। उनीहरूले आज बिहान 4 बजेदेखि निराहार व्रत शुरू गरेका छन्। यो व्रत भोलि बिहान 8 बजेतिर सम्पन्न गर्ने चलन छ। हिजो नहाखा अर्थात नुहाएर खाएपछि यो पर्व शुरू भएको हो।
हुम्लाका 7 गाउँपालिकाले सदरमुकाम सिमीकोटमै सम्पर्क कार्यालय खोलेका छन्। सम्पर्क कार्यालय खोलेर जनप्रतिनिधि सदरमुकाममा नै बसेपछि सेवाग्राही मर्कामा परेका छन्। स्थानीय तहको चुनावपछि गाउँमै सबै सेवा उपलब्ध हुने भनिए पनि गाउँमा पूर्वाधार, कर्मचारी व्यवस्थापन, विद्युत तथा ब्याङ्क नभएको भन्दै सदरमुकामबाटै सेवा दिनु परेको जनप्रतिनिधिहरूले बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको क्षेत्रमा सरकारले बजेट बढाउनु पर्ने बताउनु भएको छ। बाल दिवसको पूर्व सन्ध्यामा आज राष्ट्रपति निवासमा केही स्कूले बालबालिकासँग भएको रमाइलो कार्यक्रममा उहाँले आजका बालबालिका भोलिको देश समृद्धिका आधार भएकाले सरकार र अन्य संस्थाले शिक्षामा बजेट र प्रविधि बढाउनु पर्नेमा जोड़ दिनुभयो।
गृहमन्त्री जनार्दन शर्माले 6 महिनाभित्र बाढ़ी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न माताहतका निकायलाई निर्देशन दिनुभएको छ। गृह मन्त्रालयमा आज भएको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकमा मन्त्री शर्माले बाढ़ी प्रभावितको तथ्याङ्क संकलन गरेर एकमुष्ट रकम निकासा गर्ने गरी कम्तीमा 6 महिनामा बाढ़ी प्रभावितलाई पुनस्थापना गर्ने योजना बनाउन निर्देशन दिनुभएको हो। यसैबीच केन्द्रीय दैवी प्रकोप उद्धार समितिले स्याउला, खर लगायतका सामग्रीले छाएको घरको छानोलाई जस्ताले छाउनका लागि 2 बण्डल जस्ता पाता वितरण गर्ने निर्णय गरेको छ। यस्तै बैठकले बाढ़ी आएका बेला राहत र उद्धारमा विशेष भूमिका खेल्ने संघ संस्थालाई पुरस्कृत गर्ने पनि निर्णय गरेको छ।
अध्यागमन विभाग कालिका स्थान काठमाडौँका नायब सुब्बा कोशराज भट्टराई सेवाग्राहीसित घुस लिँदै गर्दा पक्राउ परेका छन्। भिसाको अवधि बढाउने प्रयोजनका लागि सेवाग्राहीसित 40,000 रुपियाँ घुस लिइरहेका बेला उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कालीमाटीबाट रंगेहात पक्राउ गरेको हो। यसैबीच घरको पुननिर्माणको स्थायी इजाजत पत्रका लागि सिफारिश बनाइदिन भूकम्प पीड़ितसित घुस माग्ने गोर्खामा कार्यरत सब इन्जिनियर सुनिल देवकोटामाथि विशेष अदालत काठमाडौँमा आज मुद्दा दायर गरिएको छ। उनलाई सेवाग्राहीसित 25,000 रुपियाँ घुस लिइरहेका बेला अख्तियारको टोलीले पक्राउ गरेको थियो।
बाढ़ी प्रभावितका लागि दक्षिण कोरियाको कोरिया साउथ इस्ट पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,02,57,871 रुपियाँ सहयोग गरेको छ। उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आज परराष्ट्र मन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ जाई वोनले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सुन्दर नगरकोटमा अवस्थित होटल म्यारीगोल्डमा बिहानको सूर्योदय, मनोरम हिम श्रृङ्खला, जंगल वाक, नेपालीपन झल्किने संस्कृति, प्राकृतिक सुन्दरता र साँझको सूर्यास्त हेर्दै टिपिकल नेपाली खाना साथै विदेशी परिकारको स्वादमा रमाउनुहोस् आफू र आफन्तहरूसँग।
यति मात्र होइन, अफिसको कन्फरेन्स, ट्रेनिङ, सेमिनारको लागि हल र उपयुक्त वातावरण।
होटल म्यारीगोल्ड नगरकोट भक्तपुर, फोन नम्बर 6680029, 9841043068, वेबसाइट www.hotelmarigold.com.np।
होटल म्यारीगोल्ड, अ प्लेस टु कल हेभन।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiai.org, अन्य शाखाहरू विश्वज्योति मल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि पनि स्वागत छ।
अब बाँकी खबर। गीतकार देव बज्राचार्यको श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले ठाउँ दिन अस्वीकार गरेको छ। काठमाडौँको बयोदा अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएका बज्राचार्यको शवलाई भोलि बिहान 10 बजे प्रज्ञा भवन कमलादीमा राख्ने तयारी थियो, तर प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले प्रज्ञा भवन अरू नै कार्यक्रमका लागि बुक भएका कारण श्रद्धाञ्जलीका लागि शव राख्न नमिल्ने भन्दै ठाउँ दिन अस्वीकार गरेको कलाकर्मी प्रकाश सायमीले जानकारी दिनुभयो।
इलाममा रक्सी खाएर विद्यालय जाने प्रधानाध्यापकलाई प्रहरीले पक्रेको छ। रोङ गाउँपालिका वडा नम्बर 6 को सलकपुरमा रहेको मोतीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठलाई रक्सी खाएर विद्यालय आएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पटक पटक चेतावनी दिँदा समेत नसुध्रिएपछि उनलाई आज रक्सी खाएर विद्यालयमा आएकै बेला पक्राउ गरिएको हो।
विराटनगरका धेरै पसलमा म्याद गुज्रिएका पेय पदार्थ बेच्ने गरेको पाइएको छ। केही दिन यता गरिएको बजार अनुगमनका क्रममा म्याद नागेका जुस तथा चिसो पेय पदार्थको बिक्री भइरहेको पाइएको हो। यस्तै चाडपर्व नजिकै गर्दा बजाङमा गुणस्तरहीन खाद्य वस्तु बिक्री गरेको पाइएको छ। तर अनुगमन सदरमुकाम केन्द्रित हुँदा ग्रामीण भेगका बासिन्दा ठगिने गरेका बजाङका अगुवा धर्मजङ बहादुर सिंहले गुनासो गर्नुभएको छ।
मेरो पनि भन्नु छ।
सप्तरीका बाढ़ी पीड़ितले बाढ़ी रोक्ने ठोस योजना ल्याउनेलाई मात्र भोट दिने भनेपछि फेसबुकमा बाबुराम विश्वकर्मा लेख्नुहुन्छ, भोट दिनु नागरिकको अधिकार हो तर विकासको आश नगर्नु नै बेस, किनभने नेता तीनै हुन् जुन तपाईँ हामीले वर्षौंदेखि विकास गर्लान् भनेर भोट हाल्छौ तर चुनाव जितेपछि गाउँ फर्की आउँदैनन्।
युएईमा रक्सीका कारण धेरैजना जेल परेको खबर उज्यालोमा पढेर फेसबुकमा कुमार गुरूङ लेख्नुहुन्छ, रक्सी खाएपछि सबैभन्दा बलियो अनि ठूलो ठान्ने, कसैलाई पनि नमान्ने भनेका नेपाली नै हुन्। रक्सी खाएर मनपरी गरेपछि जेल त जानै पर्यो नि, विदेशमा आफ्नै देशको जस्तो कहाँ हुन्छ र।
इन्भेस्टमेन्ट बैंकले गलत सूचना दिएको दिन भएका उसका सबै शेयर कारोबार रद्द भन्ने खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा टेक प्रसाद घिमिरे प्रश्न गर्नुहुन्छ, गल्ती गर्ने बैंकले तर शास्ति बेहोर्नु पर्ने नागरिकले, अब नागरिकले पाएको शास्ति र क्षतिपूर्ति कसले दिन्छ, बैंक जस्तो जिम्मेवार निकायले पनि यस्तो लापरवाही गर्न पाइन्छ।
अनि हाम्रो आईबीआरमा बाह्रबाट आनन्द ओझाले आफ्नो विचार रेकर्ड गराउनु भएको छ।
पहिलो र दोस्रो चरणको निर्वाचनमा त्यत्रो संख्यामा मत बदर हुँदा पनि निर्वाचन आयोगले आउँदो असोज दुईमा प्रदेश नम्बर दुईको निर्वाचनको लागि सदरमुकामदेखि ग्रामीण रेकसम्म मतदाता शिक्षा कार्यक्रम घर दैलोमा सञ्चालन गरेको छैन, किन निर्वाचन आयोगले कानमा तेल हालेर बसेको होला।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुनिता पहरी र विष्णु विश्वकर्मा। अब एउटा विदेशको खबर। म्यानमारकी नेत्री आङ सान सु की संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अस्वीकार गर्नुभएको छ। कुनै कारण नखुलाई उहाँले राष्ट्रसंघको महासभामा सहभागी नहुने बताएको समाचार संस्था रोइटर्सले जनाएको छ। तर आलोचकहरूले भने म्यानमारमा रोहिंग्या मुस्लिममाथि भएको दमनबारे जवाब दिन नचाहेर सुकी राष्ट्रसंघको महासभा बैठकमा सहभागी नभएको आरोप लगाएका छन्। राष्ट्रसंघको महासभाको बैठक आउँदो हप्ता अमेरिकाको न्यूयोर्कमा हुँदैछ। रोहिंग्या समुदायमाथि म्यानमार सरकारले गरिरहेको दमनबारे अन्तर्राष्ट्रिय स्तरमै आलोचना हुँदै आएको छ। गएको महिना भएको सैन्य दमनपछि झण्डै 4,00,000 रोहिंग्या मुस्लिम भागेर बंगलादेश पुगेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 19 वर्ष मुनिको एसीसी क्रिकेटमा नेपालले लगातार दोस्रो खेल जितेको छ। आफ्नो दोस्रो खेलमा नेपालले आज भूटानलाई 9 विकेटले हराएको हो। भूटानले दिएको 51 रनको लक्ष्य नेपालले 8 ओभर 3 बलमा मात्र 1 विकेट गुमाएर पूरा गरेको हो। नेपालका सन्दीप सुनार 21 रनमा आउट भए। नट आउट राइटका आशिफ शेखले 23 र अनिल कुमार शाहले 4 रन बनाए। मलेसियामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको भूटानले 28 ओभरमा 50 रन बनाउँदा सबै 10 विकेट गुमाएको थियो। नेपालका दिपेन्द्र सिंह ऐरीले 5, सन्दीप लामी छानेले 4 र नन्दन यादवले 1 विकेट लिए। जितसँगै नेपाल समूह एको शीर्ष स्थानमा उक्लिएको छ। एसियाको पूर्वी क्षेत्रका 8 टीम सहभागी प्रतियोगिताको फाइनलमा पुग्न सके नेपाल 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा छनौट हुनेछ।
18 वर्ष मुनिको साफ फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ। आउँदो सोमबार देखि भूटानमा हुने प्रतियोगिताका लागि 23 सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो। 18 वर्ष मुनिको ललित मेमोरियल फुटबल प्रतियोगिता साथै प्रशिक्षकको सिफारिशका आधारमा 74 जना खेलाड़ीबाट अन्तिम 23 जना खेलाड़ी छनौट गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। गोलकिपरमा सन्देश गुरूङ, अभिषेक बराल र अर्पण कार्की, डिफेण्डरमा सुमन अर्याल, विश्वास उदास, रोमन लिम्बू, आकाश श्रेष्ठ, असीम भूषाल, विकास खवास, निराजन महर्जन तथा राजन गुरूङ छानिएका छन्। यस्तै मिडफिल्डमा दिनेश हेमजन, अशोक मगर, अभिषेक रिजाल, अरिक विष्ट, अनिल महर्जन, सेसे हाङ आङदेम्बे, राजीव लोपचन र राम ओजे छानिएका छन्। यसै गरी फरवर्डमा धीरज श्रेष्ठ, रेजिन सुब्बा, प्रिजेन तामाङ र दिपेश आलेमगर छनौट भएका छन्।
र बिर्ता युथ क्लब झापा सहित भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। धनकुटाको टुँडी खेलमा भएको आजको खेलमा गोधुली युवा क्लब सुनसरीलाई टाई ब्रेकरमा 4-1 हराउँदै बिर्ता युथ क्लब झापा सेमी फाइनलमा पुगेको हो। निर्धारित समयमा दुवै टिमबाट 1-1 गोल भएपछि खेलको निर्णय टाई ब्रेकरबाट गरिएको हो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
निर्वाचन आचार संहिताको पालना गर्न निर्वाचन आयोगको फेरि पनि आग्रह। कांग्रेस नेता विमलेन्द्र निधिसँग 24 घण्टे स्पष्टीकरण माग।
दुई नम्बर प्रदेशमा पर्सि शुक्रबारदेखि मतदाता परिचय पत्र वितरण गरिने। परिचय पत्र लिन आउनेलाई मतदान गर्ने तरिका पनि सिकाइने।
दशैंका लागि नयाँ नोट साट्न शुरू। घर जाने यात्रु बढेपछि नारायणघाट मुगलिङ सडकमा आजदेखि राति पनि गाडी चलाउन पाइने।
म्यानमारकी नेत्री आङ सान सू की संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने। रोहिङ्ग्यामाथिको दमनबारे जवाफ दिन नचाहेको आरोप।
र 19 वर्ष मुनिको एसीसी क्रिकेटमा नेपालको लगातार दोस्रो जित। भूटान 9 विकेटले पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सशिन्द्र गौतम र सुरेश महर्जनसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।